الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. مدنی چینل کے ناظرین پروگرام دیکھ رہے ہیں قرآن پاک ترجمہ و تفسیر کے ساتھ. الحمدللہ ترتیب وار قرآن پاک کے مضامین صراط الجنان تفسیر قرآن سے ہم سن رہے ہیں. اللہ پاک قرآن پر عمل کرنے کی توفیق عطا فرمائے. رحمت کونین صلی اللہ علیہ وآلہ وسلم کا فرمان عالی شان ہے، تم مجھ پر درود پڑھو، اللہ تم پر رحمت بھیجے گا. صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم. سورہ اعراف آیت نمبر 18 تک پچھلے پروگرام میں ہم نے سن لیا تھا، آج آیت نمبر 19 سے ہم اپنے درس کا آغاز کرتے ہیں. اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. ویا آدم اسکن انت وزوجک الجنة فکلا من حیث شئتما ولا تقربا هذه الشجرة فتکونا من الظالمین فوسوس لهما الشيطان ليبدي لهما ما وري عنهما من سوآتهما وقال ما نهاكما ربكما عن هذه الشجرة إلا أن تكونا ملكين أو تكونا من الخالدين وقاسمهما إني لكما لمن الناصحين فدلاهما بغرور فلما ذاق الشجرة بدت لهما سوآتهما وطفقا يخصفان عليهما من ورق الجنة وناداهما ربهما ألم أنهكما عن تلكما الشجرة وأقل لكما إن الشيطان لكما عدو مبين. آسان ترجمہ قرآن کنز العرفان. اور اے آدم، تم اور تمہاری بیوی جنت میں رہو، پھر اس میں سے جہاں چاہو کھاؤ، اور اس درخت کے پاس نہ جانا ورنہ حد سے بڑھنے والوں میں سے ہو جاؤ گے. پھر شیطان نے انہیں وسوسہ ڈالا تاکہ ان پر ان کی چھپی ہوئی شرم کی چیزیں کھول دے، اور کہنے لگا، تمہیں تمہارے رب نے اس درخت سے اسی لیے منع فرمایا ہے کہ کہیں تم فرشتے نہ بن جاؤ یا تم ہمیشہ زندہ رہنے والے نہ بن جاؤ. اور ان دونوں سے قسم کھا کر کہا کہ بے شک میں تم دونوں کا خیر خواہ ہوں، تو وہ دھوکہ دے کر ان دونوں کو اتار لایا. پھر جب انہوں نے اس درخت کا پھل کھایا تو ان کی شرم کے مقام ان پر کھل گئے، اور وہ جنت کے پتے ان پر ڈالنے لگے، اور انہیں ان کے رب نے فرمایا، کیا میں نے تمہیں اس درخت سے منع نہیں کیا تھا، اور میں نے تم سے یہ نہ فرمایا تھا کہ شیطان تمہارا کھلا دشمن ہے. ناظرین اکرام، یہاں پر ہم نے چار آیتیں سنی، اور اس میں اللہ تبارک و تعالی نے شیطان کو ذلیل و رسوا کر کے جنت سے نکالنے کے بعد آدم علیہ الصلوۃ والسلام سے فرمایا کہ آپ اور آپ کی بیوی حضرت حوا رضی اللہ عنہا جنت میں رہو، اور جنتی پھلوں میں سے جہاں سے چاہو کھاؤ، لیکن اس درخت کے قریب نہ جانا. وہ درخت گندم تھا یا کوئی اور، جو بھی تھا رب تعالیٰ کے علم میں ہے. شیطان نے حضرت آدم علیہ الصلوۃ والسلام اور حضرت حوا رضی اللہ عنہا کو وسوسہ ڈالا، چنانچہ ابلیس ملعون نے اللہ پاک کی جھوٹی قسم کھاتے ہوئے حضرت آدم علیہ السلام سے کہا کہ اس درخت میں یہ تاثیر ہے کہ اس کا پھل کھانے والا فرشتہ بن جاتا ہے یا ہمیشہ کی زندگی حاصل کر لیتا ہے، اور اس کے ساتھ ممانعت کی کچھ تاویلیں کرا کے دونوں کو اس درخت سے کھانے کی طرف لے آیا. حضرت آدم علیہ الصلوۃ والسلام کے دل میں چونکہ اللہ پاک کے نام کی انتہا درجے کی عظمت تھی، اور آپ کے وہم و گمان میں بھی نہ تھا کہ اللہ پاک کی کوئی قسم کھا کر کوئی جھوٹ بول سکتا ہے، اللہ کا نام لے کر کوئی کیسے جھوٹ بول سکتا ہے. پھر جنت یہ قرب الہی کا مقام تھا، اور حضرت آدم علیہ الصلوۃ والسلام کو بھی اس مقام قرب میں رہنے کا شوق تھا، اور فرشتہ بن جانے یا دائمی رہنے سے ہمیشہ یہ مقام حاصل ہو سکتا تھا. چنانچہ آپ نے شیطان کی قسم کا اعتبار کر لیا، اور ممانعت کو محض تنزیہی ممانعت سمجھتے ہوئے یا خاص کسی درخت کی ممانعت سمجھتے ہوئے اسی جنس کے دوسری درخت سے آپ نے کھا لیا، اور اس کے کھاتے ہی جنتی لباس آپ کے جسم سے جدا ہو گئے، آپ کے پوشیدہ اعضا ظاہر ہو گئے. اور جب بے ستری ہوئی تو ان بزرگوں نے انجیر کے پتے اپنے جسم شریف پر ڈالنے شروع کر دیے. اللہ پاک نے ان سے فرمایا کہ کیا میں نے تمہیں اس درخت سے منع نہیں کیا تھا، اور میں نے تم سے یہ نہ کہا تھا کہ شیطان تمہارا کھلا دشمن ہے. دونوں نے عرض کیا کہ اے ہمارے رب، ہم نے اپنی جانوں پر زیادتی کی، اور اگر تو نے ہماری مغفرت نہ فرمائی اور ہم پر رحم نہ فرمایا تو ضرور ہم نقصان والوں میں سے ہو جائیں گے. اللہ پاک نے ارشاد فرمایا کہ اے آدم و حوا، تم اپنی ذریت کے ساتھ جو تمہاری پیٹھ میں ہے، جو تمہاری اولاد پیٹھ میں ہے جو بعد میں آئے گی، سب کے سب جنت سے اتر جاؤ، تم میں ایک دوسرے کا دشمن ہے، اور تمہارے لیے زمین میں ایک وقت تک ٹھہرنا اور دنیاوی زندگی سے نفع اٹھانا یہ ہم نے مقدر کر دیا ہے، ایک لمیٹڈ ٹائم کے بعد تمہیں دوبارہ اپنے انجام کی طرف لوٹ کر آنا ہے۔ حضرت آدم علیہ الصلوۃ والسلام اور حضرت حوا رضی اللہ عنہ کے لباس جدا ہوتے ہی دونوں کا پتوں کے ساتھ اپنے بدن کو چھپانا شروع کر دینا، یہ اس بات کی دلیل ہے کہ پوشیدہ اعضا کا چھپانا یہ انسانی نیچر میں داخل ہے، فطرت میں داخل ہے۔ لہذا جو شخص برہنہ ہونے کو فطرت سمجھتا ہے، جیسے مغربی ممالک میں ایک طبقے کا رجحان ہے کہ یہ فطرت ہے، یہ نیچر ہے بغیر کپڑوں کے رہنا، معاذ اللہ، تو یہ ان لوگوں کی فطرتوں کے مسخ ہو جانے کی دلیل ہے کہ نیچر تو یہ ہے کہ انسان کبھی بھی برہنہ رہنا پسند نہیں کرتا، انسانی فطرت میں اللہ نے شرم کو رکھا ہے، حیا کو رکھا ہے۔ حضرت آدم علیہ الصلوۃ والسلام کے مزید قول اور حضرت حوا رضی اللہ عنہ کے قول کو اگلی آیت میں اللہ پاک بیان کرتے ہوئے فرماتا ہے، قال ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرین۔ آسان ترجمہ قرآن کنز العرفان۔ دونوں نے عرض کی، اے ہمارے رب، ہم نے اپنی جانوں پر زیادتی کی، اور اگر تو نے ہماری مغفرت نہ فرمائی اور ہم پر رحم نہ فرمایا تو ضرور ہم نقصان والوں میں سے ہو جائیں گے۔ ناظرین کرام، یہاں پر اپنی جانوں پر زیادتی کرنے سے مراد اس آیت میں گناہ کرنا نہیں بلکہ اپنا نقصان کرنا یہ مراد ہے، اور اس طرح کے جنت کی بجائے زمین پر انہیں آنا پڑا اور جنت کی آرام کی زندگی کی جگہ یہاں کی دنیا کی مشقت کی زندگی انہیں اختیار کرنا پڑی۔ حضرت آدم علیہ الصلوۃ والسلام نے اپنی لغزش کے بعد جس طرح دعا فرمائی، اس میں مسلمانوں کے لیے تربیت ہے کہ ان سے بھی جب گناہ سرزد ہو جائے تو اللہ پاک کی بارگاہ میں اپنے گناہ پر ندامت کا اظہار کرتے ہوئے اس کا اعتراف کریں، اور اللہ پاک سے مغفرت اور رحمت کا انتہائی لجاجت کے ساتھ سوال کریں تاکہ اللہ پاک ان کے گناہ بخش دے اور ان پر اپنا رحم فرمائے۔ حضرت قتادہ رضی اللہ عنہ فرماتے ہیں، مومن بندے سے جب کوئی گناہ سرزد ہوتا ہے تو وہ اپنے رب سے حیا کرتا ہے، پھر الحمدللہ وہ یہ جاننے کی کوشش کرتا ہے کہ اس سے نکلنے کی کیا راہ ہے، تو وہ جان لیتا ہے کہ اس سے نکلنے کی راہ استغفار اور توبہ کرنا ہے۔ لہذا توبہ کرنے سے کوئی آدمی بھی شرم محسوس نہ کرے، کیونکہ اگر توبہ نہ ہو تو اللہ پاک کے بندوں میں سے کوئی بھی خلاصی اور نجات نہ پا سکے۔ تمہارے جد اعلیٰ حضرت آدم علیہ الصلوۃ والسلام سے جب لغزش صادر ہوئی تو توبہ کے ذریعے ہی اللہ پاک نے انہیں معاف فرمایا۔ اگلی آیت میں اللہ پاک ارشاد فرماتا ہے، قال اهبطوا بعضكم لبعض عدو ولكم في الارض مستقر ومتاع الى حين قال فيها تحيون وفيها تموتون ومنها تخرجون۔ آسان ترجمہ قرآن کنز العرفان۔ اللہ نے فرمایا، تم اتر جاؤ، تم میں ایک دوسرے کا دشمن ہے، اور تمہارے لیے زمین میں ایک وقت تک ٹھہرنا اور نفع اٹھانا ہے، اور اللہ نے فرمایا تم اسی میں زندگی بسر کرو گے اور اسی میں مرو گے اور اسی سے اٹھائے جاؤ گے۔ ناظرین کرام، دونوں حضرات کو جنت سے اتر جانے کا حکم ہوا کیونکہ حضرت آدم علیہ الصلوۃ والسلام کی تخلیق کا اصل مقصد تو انہیں زمین میں خلیفہ بنانا تھا، جیسا کہ اللہ پاک نے تخلیق آدم سے پہلے ہی فرشتوں کے سامنے بیان فرما دیا تھا، اور سورہ بقرہ میں اس کی صراحت موجود ہے۔ دوسری بات یہ کہ اولاد آدم نے آپس میں عداوت و دشمنی بھی کرنا تھی، اور جنت جیسی مقدس جگہ ان چیزوں کے لائق نہیں، لہذا مقصد تخلیق آدم کی تکمیل کے لیے اور اس کے بعد میں رونما ہونے والے واقعات کے لیے حضرت آدم علیہ الصلوۃ والسلام کو زمین پر بھیجا گیا۔ اگلی آیت میں اللہ پاک فرماتا ہے، یا بنی آدم قد انزلنا علیکم لباسا یواری سوآتکم وریشا ولباس التقوی ذلک خیر ذلک من آیات اللہ لعلہم یذکرون۔ آسان ترجمہ قرآن کنز العرفان۔ اے آدم کی اولاد، بے شک ہم نے تمہاری طرف ایک لباس وہ اتارا جو تمہاری شرم کی چیزیں چھپاتا ہے، اور ایک لباس وہ جو زیب و زینت ہے، اور پرہیزگاری کا لباس سب سے بہتر ہے، یہ اللہ کی نشانیوں میں سے ہے تاکہ وہ نصیحت حاصل کریں۔ ناظرین اکرام، پچھلی آیتوں میں حضرت آدم علیہ الصلوۃ والسلام کے لباس اور کھانے کا ذکر ہوا، اب یہاں سے ان کی اولاد کے لباس اور طعام کی اہمیت اور اس کے متعلق احکام بیان ہو رہے ہیں، اور چونکہ گزشتہ آیات میں تخلیق آدم کا بیان ہوا تو یہاں سے بار بار اے اولاد آدم کے الفاظ سے خطاب کیا جا رہا ہے، तो जब अल्लाह पाक ने हजरत आदम अलैहि सलातो वसलाम और हजरत हव्वा रदी अल्लाह अन्हा को जन्नत से जमीन पर उतरने का हुक्म दिया और जमीन को उनके ठहरने की जगह बनाया, तो वो तमाम चीजें भी उन पर नाजिल फरमाई जिनकी दीन या दुनिया के एतबार से उन्हें हाजत थी। उनमें से एक चीज लिबास भी है, जिसकी तरफ दीन और दुनिया दोनों के एतबार से जरूरत और हाजत है। दीन के एतबार से तो यूं कि लिबास से सतर ढांपने का काम लिया जाता है, क्योंकि सतर औरत नमाज में शर्त है, लिबास होना, कपड़े से जिस्म का ढका होना ये जरूरी है। और दुनिया के एतबार से यूं कि लिबास गर्मी और सर्दी रोकने के काम आता है। ये अल्लाह पाक का बहुत बड़ा एहसान है जिसका जिक्र इस आयत मुबारका में फरमाया गया। आयत का खुलासा यह है कि अल्लाह पाक ने तीन तरह के लिबास उतारे, दो जिस्मानी और एक रूहानी। जिस्मानी लिबास बाज तो सतरे औरत के लिए और बाज जीनत के लिए हैं, ये दोनों अच्छे हैं। और रूहानी लिबास ईमान, तकवा, हया और नेक आदतें हैं। ये तमाम लिबास आसमान से उतरे हैं, क्योंकि बारिश से रुई, ऊन और रेशम पैदा होती है। ये बारिश आसमान से आती है और वही से तकवा नसीब होता है और वही भी आसमान से आती है। इससे पता चला कि लिबास सिर्फ इंसानों के लिए बनाया गया, इसीलिए जानवर बेलिबास होते हैं। सतर औरत यानी छुपाने के काबिल लिबास पहनना ये फर्ज है और लिबास से जीनत ये पहनना मुस्तहब है। लिबास अल्लाह पाक की बहुत बड़ी नेमत है, इसके लिए इसे पहनने के बाद अल्लाह तबारक व ताला का शुक्र भी अदा करना चाहिए। हुजूर अनवर सल्लल्लाहु अलैहि वसल्लम ज्यादातर सूती लिबास पहनते थे, ऊन और रुई का लिबास भी कभी कभी आप सल्लल्लाहु अलैहि वसल्लम ने इस्तेमाल फरमाया। लिबास के बारे में किसी खास पोशाक या इम्तियाजी लिबास की पाबंदी नहीं फरमाते थे। जुब्बा, तहबंद, हुल्ला, चादर, इमामा, टोपी, मोजा, इन सब को आप सल्लल्लाहु अलैहि वसल्लम ने जेबे तन फरमाया। पायजामे को आप सल्लल्लाहु अलैहि वसल्लम ने पसंद फरमाया और मीना के बाजार में एक पायजामा खरीदा भी था, लेकिन ये साबित नहीं कि आप सल्लल्लाहु अलैहि वसल्लम ने पायजामा पहना हो। हजरत समूरा बिन जुंदुब रदी अल्लाहु अन्हु से रिवायत है, रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, सफेद कपड़े पहनो कि वो ज्यादा पाक और सुथरे हैं और उन्हीं में अपने मुर्दे कफनाओ। हजरत माज बिन अनस रदी अल्लाहु अन्हु से रिवायत है, ताजदार रिसालत सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो शख्स कपड़ा पहने और ये पढ़े, अल्हम्दुलिल्लाहिल्लज़ी कसानी हाजा व रज़क़नीही मिन गैर हौलिम मिन्नी वला कुव्वा, यानी तमाम तारीफें अल्लाह पाक के लिए हैं जिसने मुझे ये लिबास पहनाया और मेरी ताकत और कुव्वत के बगैर मुझे ये अता फरमाया, तो उसके अगले पिछले गुनाह बख्श दिए जाएंगे। हजरत अबू सईद खुदरी रदी अल्लाह अन्हु से रिवायत है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब नया कपड़ा पहनते तो उसका नाम लेते, इमामा या कमीज या चादर, फिर ये दुआ पढ़ते, अल्लाहुम्म लकल हम्दु कमा कसौतनीही अस्अलुका खैरहू व खैर मा सुनिअ लहू व अऊज़ु बिका मिन शर्रिही व शर्रि मा सुनिअ लहू, यानी ए अल्लाह तेरा शुक्र है, जैसे तूने मुझे ये कपड़ा पहनाया वैसे ही मैं तुझसे इसकी भलाई और जिस मकसद के लिए बनाया गया है उसकी भलाई का सवाल करता हूँ और इसके शर और जिस मकसद के लिए बनाया गया है उसके शर से तेरी पनाह चाहता हूँ। इमाम रागिब अस्फहानी रहमतुल्लाह अलैह ने लिबास के लुगवी माना बयान करते हुए बड़ी उम्दा तशरीह फरमाई है। चुनांचे लिखते हैं कि हर वो चीज़ जो इंसान की बुरी और नापसंदीदा चीज़ को छुपा ले उसे लिबास कहते हैं। शौहर अपनी बीवी और बीवी अपने शौहर को बुरी चीज़ों से छुपा लेती है और एक दूसरे की पारसाई की हिफाजत करते हैं और पारसाई के खिलाफ चीज़ों से एक दूसरे के लिए रुकावट होते हैं, इसलिए उन्हें एक दूसरे का लिबास फरमाया गया। जैसे कि सूरह बकरा में है, हुन्न लिबासुल लकुम व अंतुम लिबासुल लहुन, वो तुम्हारे लिए लिबास हैं और तुम उनके लिए लिबास हो। लिबास से इंसान की जीनत होती है, इसी एतबार से फरमाया है लिबासुत तकवा। तकवे का माना है बुरे अकायद और बुरे आमाल को तर्क कर देना और पाकीज़ा सीरत अपनाना। जिस तरह कपड़ों का लिबास इंसान को सर्दी, गर्मी और बरसात के मौसमों की शिद्दत से महफूज रखता है, इसी तरह तकवे का लिबास इंसान को उखरवी अजाब से महफूज रखता है। अगली आयत में अल्लाह पाक फरमाता है, या बनी आदम ला यफ्तिनन्नकुम अश्शैतान कमा अखरज अबवैकुम मिनल जन्नति यन्ज़िउ अन्हुमा लिबासहुमा लियुरियहुमा सौआतिहिमा इन्नहु यराकुम हुवा वक़बीलुहु मिन हैथु ला तरौनहुम इन्ना जअलनाश शयातीन औलिया लिल्लज़ीन ला युमिनून। आसान तर्जमा कुरान कंजुल इरफान, ए आदम की औलाद, तुम्हें शैतान फितने में ना डाले, जैसे उसने तुम्हारे माँ बाप को जन्नत से निकाल दिया, उन दोनों से उनके लिबास उतरवा दिए ताकि उन्हें उनकी शर्म की चीजें दिखा दे, बेशक वो खुद और उसका कबीला तुम्हें वहां से देखते हैं जहां से तुम उन्हें नहीं देखते। बेशक हमने शैतानों को ईमान न लाने वालों का दोस्त बना दिया है। नाज़रीन इकराम, शैतान की फरेबकारी और हज़रत आदम अलैहिस्सलाम के साथ उसकी दुश्मनी और अदावत का बयान करने के बाद बनी आदम को मुतनब्बे और होशियार किया जा रहा है कि वो शैतान के वसवसे, इगवा और उसकी मक्कारियों से बचते रहे। हज़रत आदम अलैहिस्सलाम के साथ ऐसी फरेबकारी कर चुका है, वो उनकी औलाद के साथ कब दरगुजर करने वाला है। इसमें मोमिन, काफिर, वली, आलिम, परहेजगार सबसे बात हो रही है, कोई अपने आप को इबलीस से महफूज ना जाने। चुनांचे अल्लाह पाक इरशाद फरमाता है, ए आदम की औलाद, तुम्हें शैतान फितने में ना डाले, जैसे उसने तुम्हारे माँ बाप को जन्नत से निकाल दिया, उन दोनों से उनके लिबास उतरवा दिए ताकि उनकी शर्म की चीज़ें दिखा दे। तो ये शैतान की मक्कारियाँ हैं इब्ने आदम के साथ। और फिर फरमाया, इन्नहु यराकुम, बेशक वो तुम्हें देखता है, यानी शैतान और उसकी सारी आल औलाद, जुर्रियत, सारे जहान के लोगों को देखते हैं, जबकि लोग उन्हें नहीं देख सकते। जहां किसी ने किसी अच्छे काम का इरादा किया, उसे उसकी नीयत की खबर हो गई और फौरन बहका दिया। याद रहे कि जो दुश्मन तुम्हें देख रहा है और तुम उसे नहीं देख रहे, उससे अल्लाह पाक के बचाए बगैर खलासी नहीं हो सकती। जैसा कि हजरत जुन्नून रहमतुल्लाह अलैह फरमाते हैं, शैतान ऐसा है कि वो तुम्हें देखता है और तुम उसे नहीं देख सकते, लेकिन अल्लाह पाक तो उसे देखता है और वो अल्लाह पाक को नहीं देख सकता, तो तुम उसके मुकाबले में अल्लाह पाक की मदद चाहो। लिहाजा हर मुसलमान को चाहिए कि वो अपनी अकल से काम लेते हुए उसके नुकसान से बहुत ज़्यादा डरे और हर वक्त वो शैतान से मुकाबले के लिए तैयार रहे। इमाम गजाली रहमतुल्लाह अलैह फरमाते हैं, सूफिया इकराम के नज़दीक शैतान से जंग करने और उसे मगलूब करने के दो तरीक़े हैं। शैतान के मकर फरेब से बचने के लिए सिर्फ अल्लाह पाक की पनाह ली जाए, इसके अलावा और कोई रास्ता नहीं, क्योंकि शैतान एक ऐसा कुत्ता है जिसे अल्लाह पाक ने तुम पर मुसल्लत फरमा दिया है। अगर तुम उससे मुकाबला और जंग करने और उसे खुद से दूर करने में मशगूल हो गए तो तुम तंग आ जाओगे, तुम्हारा कीमती वक्त ज़ाया होगा, बिलाखिर वो तुम पर गालिब आ जाएगा और तुम्हें जख्मी और नाकारा बना देगा। इसलिए उसके मालिक ही की तरफ मुतवज्जे होना पड़ेगा और उसी की पनाह लेनी होगी ताकि वो शैतान को तुमसे दूर कर दे, और ये तुम्हारे लिए शैतान के साथ जंग और मुकाबला करने से बेहतर है। सुभान अल्लाह। मजीद फरमाते हैं कि शैतान से मुकाबला करने, उसे दफा करने और उसकी तरदीद और मुखालफत करने के लिए तुम्हें हर वक्त तैयार रहना चाहिए। फिर फरमाते हैं कि मैं कहता हूँ, यानी इमाम गजाली कहते हैं, मेरे नज़दीक इसका जामे और बेहतरीन तरीका यह है कि दोनों तरीकों को बरोए कार लाया जाए। लिहाजा सबसे पहले शैतान मर्दूत की शरारतों से अल्लाह पाक की पनाह ली जाए, जैसा कि अल्लाह पाक ने हमें इसका हुक्म फरमाया है, और अल्लाह पाक हमें शैतान लईन से महफूज रखने के लिए काफ़ी है। इसके बाद भी अगर तुम ये महसूस करो कि अल्लाह पाक की पनाह लेने के बावजूद शैतान तुम पर गालिब आने की कोशिश कर रहा है और तुम्हारा पीछा नहीं छोड़ रहा, तो तुम्हें समझ लेना चाहिए कि तुम्हारा इम्तिहान है, और इस इम्तिहान का मकसद यह है कि अल्लाह पाक तुम्हारे मुजाहदे और इबादत में तुम्हारी कुव्वत की सच्चाई और सफाई देखना चाहता है और तुम्हारा सब्र जांचना चाहता है, जैसा कि काफिरों को हम पर मुसल्लत फरमाया। हालांकि अल्लाह पाक कुफार के अजाइम और उनकी शरअंगेजियों को हमारे रोकने के बगैर ही खत्म करने पर कादिर है, लेकिन वो उन्हें सफाए हस्ती से ख़त्म नहीं फरमाता, बल्कि हमें उनके खिलाफ कोशिश करने का हुक्म देता है ताकि हम सब्र, गुनाहों से छुटकारा और दीगर फवाइद को हासिल कर सकें और हम इस इम्तिहान में कामयाब व कामरान हो जाएं। तो इसी तरह हमें शैतान से भी इंतहाई जान फिशानी के साथ मुकाबला और जंग करने का हुक्म दिया गया है। फिर हमारे उलमाए कराम फरमाते हैं कि शैतान से मुकाबला करने और उस पर गलबा हासिल करने के तीन तरीके हैं। तुम शैतान के मकर फरेब और उसकी हीला साजियों से होशियार हो जाओ, क्योंकि जब तुम्हें उसकी हीला साजियों का इल्म होगा तो वो तुम्हें नुकसान नहीं पहुंचा सकेगा। जिस तरह चोर को जब पता होता है कि मालिक मकान को मेरे आने का इल्म हो गया है तो वो भाग जाता है, इसी तरह फरमाते हैं उलमाए कराम कि जब शैतान तुम्हें गुमराहियों की तरफ बुलाए तो तुम उसे रद्द कर दो, उसे ना मानो और तुम्हारा दिल उसकी तरफ मुतवज्जे ना हो और ना तुम उसकी पैरवी करो, क्योंकि शैतान एक भौंकने वाले कुत्ते की तरह है, अगर तुम उसे छेड़ोगे तो वो तुम्हारी तरफ तेजी से लपकेगा, तुम्हें जख्मी कर देगा, और अगर तुम उसकी तरफ इल्तिफात नहीं करोगे तो वो भी खामोश हो जाएगा। इसी तरह मजीद फरमाते हैं कि अल्लाह पाक का हमेशा जिक्र भी करते रहो और अपने रब की याद में मसरूफ रहोगे तो इससे भी तुम शैतान मर्दूद से बचे रहोगे। मजीद अल्लाह तबारक व तआला ने जिन्नों को एक ऐसा इल्म दिया है कि वो इंसानों को देख लेते हैं, और इंसानों को ऐसा इल्म और इदराक नहीं मिला कि वो हर वक्त जिन्नात को देख सके, बाज़ औक़ात इंसान जिन्नात को देख लेते हैं। इस आयत मुबारक से ये भी पता चला कि शैतान का इल्म और उसकी कुदरत बहुत वसी है कि हर जबान में, हर जगह, हर आदमी को वसवसा डालने की ताकत रखता है। इससे पता चला कि इस कदर वसी इल्म कुदरत का मानना ये शिर्क नहीं बल्कि कुरान से साबित है। लेकिन अफसोस उन लोगों पर जो शैतान की वसअत इल्म को तो मान लेते हैं लेकिन हुजूर अलैहि सलातो व सलाम के लिए ऐसा वसी इल्म मानने को शिर्क करार देते हैं। मजीद इस आयत में अल्लाह तबारक व तआला ने फरमाया कि हमने शैतानों को ईमान ना लाने वालों का दोस्त बना दिया है। इसका मतलब यह कि शैतान बज़ाहिर कुफार का दोस्त है और कुफार दिल से शैतान के दोस्त हैं, वरना शैतान दर हकीकत कुफार का भी दोस्त नहीं, वो तो हर इंसान का दुश्मन है कि सबको अपने साथ जहन्नम में ले जाने की कोशिश करना उसका मकसद और उसका मतलूब है। अल्लाह पाक हमें शैतान से महफूज फरमाए। जिंदगी रही तो अगले प्रोग्राम में मिलेंगे। सल्लु अल हबीब सल्लल्लाहु अला मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम।